الحمد لله وكفى وسلام على عباده الذين اصطفى، وأصلي وأسلم على حبيبنا المصطفى وعلى آله المجتبى، أما بعد، فقد قال الله تبارك وتعالى في القرآن المجيد والفرقان الحميد: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. حاميم والكتاب المبين. إنا أنزلناه في ليلة مباركة إنا كنا منذرين، فيها يفرق كل أمر حكيم، أمرا من عندنا إنا كنا مرسلين. محترم سامعين الكرام، آج 29 مئی کو شعبان المعظم کی 10 تاریخ ہے، شعبان کی 10 تاریخ ہے، تو اس کا مطلب یہ ہوا کہ ہفتے کو 11، اتوار کو 12، پیر کو 13، منگل کو ٹیوزڈے کو 14 شعبان ہوگی، اور 14 شعبان کی شام کو سورج غروب ہونے کے بعد جو رات آئے گی وہ 15ویں رات ہوگی، تو ٹیوزڈے کو منگل کو جو شام میں رات آ رہی ہے وہ شب برات کے نام سے موسوم ہے، لیلۃ البرات کے نام سے موسوم ہے، چونکہ کیلنڈروں میں کہیں کہیں فرق ہو گیا ہے، اس لیے میں نے ہر دن کون سی تاریخ ہے، آج 10 ہے تو ہفتے کو 11، اتوار کو 12، پیر کو 13، منگل کو 14 شعبان، اور 14 شعبان منگل کی شام میں سورج غروب ہونے کے بعد جو رات آ رہی ہے وہ ہوگی انشاءاللہ شب برات، برات کی رات. اس موقع پر انسان کو اپنی زندگی کا حساب کتاب، اپنی زندگی کا جائزہ، اپنی زندگی کا اکاؤنٹ لینا چاہیے. انسان کی زندگی اور اس کی ہر چیز یہ اللہ تبارک و تعالی کی امانت ہے. جیسے ہم کسی کے یہاں کوئی چیز امانت رکھاتے ہیں تو جس کے پاس وہ چیز رکھی جاتی ہے وہ اس کی اون نہیں ہو جاتی، اور جب بھی ڈیمانڈ ہوگا، جب بھی تقاضا اور مطالبہ ہوگا تو جو امین اور امانت دار ہوگا اس کو وہ چیز واپس کرنی پڑے گی. تو اسی طرح ہماری زندگی اللہ کی طرف سے امانت ہے. ہماری زندگی میں جتنی چیزیں ہیں وہ ساری کی ساری امانت ہیں، اور انسان یہ صرف جسم اور باڈی کا نام نہیں ہے، انسان روح کا نام ہے. جب تک باڈی میں، جسم میں روح ہوتی ہے تو اس کو انسان کہا جاتا ہے، مرنے کے بعد بس اس کو مٹی کے حوالے کر دیا جاتا ہے. تو انسان نام ہے روح کا، اور انسان نام ہے روحانیت کا. جب تک جان ہے وہ انسان، اس میں انسان ہے، جب جان نکل گئی تو پھر جو وہ مٹی بن جاتا ہے. تو ہمارے بڑوں نے انسان کی اور انسان کے جسم کی مثال ایسی دی ہے کہ انسان کی جو روح ہے وہ کرائے دار ہے. انسان کی روح یہ کرائے دار ہے. جیسے کہ میرے پاس رہنے کو مکان نہیں ہے تو میں نے اپارٹمنٹ رینٹ کر لیا تو میں ہو جاؤں گا کرائے دار، اور جسم کیا ہے؟ وہ مکان ہے. جسم کی مثال مکان کی دی ہے علماء کرام نے، اکابرین نے، اولیاء اللہ نے. تو روح جب جسم میں رہتی ہے تو روح کی حیثیت کرائے دار کی ہے، روح کی حیثیت کرائے دار کی ہے. और किराएदार के बारे में सभी जानते हैं कि किराएदार उस मकान का मालिक नहीं हुआ करता, उस मकान का मालिक नहीं हुआ करता, और उस मकान में जो चाहे जैसे चाहे जब चाहे जहां चाहे तसर्रुफ नहीं कर सकता, क्योंकि वो उसकी मिल्कियत ही नहीं है। तो इसी तरह मेरे मोहतरम बुजुर्गों दोस्तों, रूह ये जिस्म में किराएदार है और रूह को इस बात की कोई अथॉरिटी नहीं है, कोई इख्तियार नहीं है कि इंसानी जिस्मों को, जिस्म को, इंसान के आजा को मन मानी जिस तरह चाहे इस्तेमाल कर सके। मन चाहे जिंदगी नहीं गुजारेंगे, बल्कि रब चाहे जिंदगी गुजारना पड़ेगा। तो रूह को इस बात का इख्तियार नहीं हुआ करता। तो हमारी जिंदगी हम समझते हैं कि साल ब साल, माह ब माह, दिन ब दिन बढ़ती जा रही है। देखने में तो जरूर बढ़ती है कि 10 का था 20 का हो गया, 20 का था 50 का हो गया, 50 का था जो 55 में पहुंच गया, ऐसे बढ़ते जा रहे हैं। लेकिन हकीकत ये घटती जा रही है। हर अकलमंद इस बात को समझता है कि जब किसी के पास मिसाल के तौर पर 50-60 डॉलर हों और उसमें से वो चीज खर्च होती रहे तो जाहिर है कि जाके जो है जीरो हो जाएगा। तो ये 50-60 डॉलर में से जो खर्चा किया जा रहा है, ये घट रहा है या बढ़ रहा है, इंक्रीज हो रहा है या जो है माइनस हो रहा है, तो इसको सभी जानते हैं। तो हमारी उम्र अल्लाह पाक ने जितनी भी मुकद्दर फरमाई थी, मुकर्रर फरमाई थी अजल में, तकदीर में, तो उसमें से हर दिन, हर सांस, हर लम्हा, हर पल हमारी जिंदगी घटती जा रही है। किसी को किसी ने कहा है, हो रही है जिंदगी मिसले बर्फ कम, जिंदगी है मिसले बर्फ कम, जिंदगी ये आहिस्ता आहिस्ता रफ्ता रफ्ता ये कम हो रही है। हम समझते हैं कि बढ़ रही है, इंक्रीज हो रही है, ऐसी बात नहीं है। चुपके चुपके रफ्ता रफ्ता, दम बदम, आहिस्ता आहिस्ता ये जिंदगी घटती जा रही है, कम होती जा रही है। सांस है एक रह रवे मुल्क आदम, सांस ये मुल्क आदम, मुल्क आदम का राही है, मुल्क आदम की तरफ सैर करने वाला है, मुल्क आदम की तरफ, कियामत की तरफ ट्रैवल करने वाला है। देख ले एक रोज ये जाएगा थम, सांस जो है एक दिन खत्म हो जाएगी, सांस एक दिन रुक जाएगी। तो जैसे बर्फ अगर रखा हुआ होता है नेचर पोजीशन में, नेचर हालत में, तो वो बर्फ घटता रहता है, पिघलता रहता है, आहिस्ता आहिस्ता खत्म हो जाता है एक न एक दिन। इसी तरह हमारी जिंदगी की मिसाल है कि वो घट रही है, कम हो रही है, नुकसान उसके अंदर आ रहा है। तो इसलिए हम अपनी जिंदगी के अवकात को, फुर्सत के अवकात को, उसके लम्हात को गनीमत जानना चाहिए। जिंदगी इंसान की जो लिखी जाती है, बढ़ाई जाती है, इंसान का रिस्क जो उतारा जाता है, सालाना जो बजट तैयार होता है, उस सालाना बजट की रात 14 शाबान को गुरूब होने के बाद आने वाली है। हदीस शरीफ का मफहूम यह है कि उस रात में अल्लाह तबारक व तआला ने इंसान की उम्र के ताल्लुक से, इंसान की रोजी और रिस्क के ताल्लुक से, इंसान की बरकत के ताल्लुक से जो भी फैसले तक अजल में किए हैं, तकदीर में मुकद्दर किए हैं, वो सारी लिस्ट फरिश्तों के हवाले की जाती है शाबान की 15वीं रात को। तो जितने पैदा होने वाले हैं नए साल में 15 शाबान के बाद, उनकी भी लिस्ट तैयार कर दी जाती है। और जितने इस साल में वफात पाने वाले हैं उनकी भी लिस्ट तैयार कर दी जाती है और किसको कितना मिलेगा, कितनी दौलत मिलेगी, कितना रिस्क मिलेगा, वो उसकी भी लिस्ट तैयार की जाती है। पहले से तैयार है, रेडी है, लेकिन अप्लाई करने के लिए फरिश्तों के हवाले उस रात में की जाती है। तो इस वजह से शाबान की 14 को दिन गुजर कर रात जो आती है उसको लैलतुल बराआ कहा जाता है। सालाना बजट उसके अंदर तय होता है, आदमी क्या क्या प्लानिंग करता है कि मैं अगले साल ये करूंगा और 30 साल तक मकान खरीद के उसकी जो पेमेंट करता रहूंगा और उसके बाद ये करूंगा, ये करूंगा, ये करूंगा। हालांकि इंसान को एक पल का भी भरोसा नहीं है, गारंटी नहीं है कि कब उसकी मौत आ जाए। गुज़श्ता शाबान में हमारा नाम जिंदों की फहरिस्त में लिखा जा चुका था, अब तक हम हयात हैं, अब तक हम जिंदा हैं। और पता नहीं अगर गुज़श्ता शाबान की 15वीं शब को हमारा नाम मुर्दों की फहरिस्त में लिखा जा चुका होगा तो ये शाबान आने से पहले पहले हमारी मौत आनी यकीनी है। लिकुल्ल उम्मतिन अजल, हर एक के लिए एक मौत का वक्त मुकर्रर है। ला यस्ताखिरून सा वला यस्तक़दिमून, जब मौत आ जाएगी तो एक सेकंड, एक लम्हा, एक पल के लिए न आगे होगी न पीछे होगी, वक्त मुकर्रर पर जरूर आएगी। और अगर अल्लाह तबारक व तआला ने अपनी तकदीर में, अपनी किताब में हमारी उम्रें और दराज कर रखी हैं, हमको चांस दे रखा है, हमको मौका दे रखा है, तो उस मौके को गनीमत जानना चाहिए, उस मौके से फायदा उठाना चाहिए, अपने जिस्म को अल्लाह की इबादत और इताअत में लगाना चाहिए। क्योंकि हमारी मर्जी इस किराए के वजन में चल नहीं सकती, हम मनमानी जिंदगी नहीं गुजार सकते, हमको रब चाहे जिंदगी गुजारना होगा और रब चाहे जिंदगी गुजारने पर ही हमारी कामयाबी होगी और हमारी नजात होगी। तो इसलिए हदीस शरीफ में उस लैलतुल बरा के मुताल्लिक बहुत से फजाइल आए हैं। बाज़ लोगों ने कुरान पाक की आयात से भी, सूरह दुखान की आयात से भी उसकी फजीलत साबित की है। हजरत इकरमा रजी अल्लाह तआला फरमाते हैं कि सूरह दुखान की जो इब्तदाई आयात हैं वो लैलतुल बरा 15वीं शब के मुताल्लिक से नाजिल हो गई हैं। अगरचे के दूसरे मुफस्सिरीन ये कहते हैं कि वो शब कद्र, लैलतुल कद्र के बारे में आई है, बहरहाल लेकिन इसके बावजूद अहादीस शरीफा में शाबान में हमको क्या करना चाहिए और क्या ना करना चाहिए उसकी तालीम पूरी पूरी दी गई है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बारे में आता है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपने मकान में तशरीफ फरमा थे, अम्मा जान हजरत आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा की नौबत और उनकी बारी थी। आधी रात गुजरने के बाद इत्मीनान से आहिस्ता से उठे कि कहीं सोने वालों को तकलीफ न हो, तो इससे उठने का भी अदब मालूम होता है, सुन्नत मालूम होती है कि अगर कोई घर में कई लोग रहते हैं, अगर किसी को जागने की जरूरत पेश आ गई तो दूसरों को डिस्टर्ब नहीं करना चाहिए। ये नहीं कि मैं उठ गया तो सबको जगा दूंगा क्योंकि मैं हेड ऑफ द फैमिली हूं, मुझे पूरा इख्तियार है, ऐसा नहीं है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा मुख्तार कौन था? आपने बेदारी ऐसी हालत में फरमाई कि आयशा रज़ी अल्लाह तआला अन्हु को आहट तक महसूस नहीं हुई, उनको उठाया नहीं, उनको बिल्कुल आहिस्तगी के साथ उठे। और जैसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम वहां से उठे, हजरत आयशा रज़ी अल्लाह तआला अन्हु बेदार हो गई और वो देख रही थी लेटे लेटे कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कहाँ जा रहे हैं, क्या कर रहे हैं। आधी रात का समा, चांद की चांदनी अपने उरूज पर थी और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम वहां से उठते हैं और बकी की तरफ तशरीफ ले जाते हैं। अम्मा जान हजरत आयशा रजी अल्लाह तआला अन्हा को तजस्सुस होता है कि कहाँ जा रहे हैं, आखिर मैं भी देखूं, तो आपका ताकुब शुरू कर दिया, आपका पीछा शुरू कर दिया कि कहीं और ज़ौजे मोहतरमा के पास तो नहीं तशरीफ ले जा रहे हैं। पीछा किया اور جنت البقیع تک پہنچیں اور وہاں دیکھا کہ نبی کریم صلی اللہ علیہ وسلم بقیع کے مرحومین کے لیے مغفرت کی دعا فرما رہے تھے. تو آپ جب دیکھا حضرت عائشہ نے نبی کریم صلی اللہ علیہ وسلم کو کہ مرحومین کی دعا میں مشغول ہیں تو فوراً الٹے قدم چپ چاپ واپس آئیں, اور واپس آنے میں کچھ تیز قدمی کر رہی تھی کہ کہیں ایسا نہ ہو کہ نبی کریم صلی اللہ علیہ وسلم کو احساس ہو جائے, محسوس ہو جائے کہ میں آپ کا تعاقب کر رہی ہوں. تیز قدمی کے ساتھ وہ آ گئی. اتنے میں نبی کریم صلی اللہ علیہ وسلم بھی جنت البقیع سے تشریف لائے اور حضرت عائشہ مجان بیٹھی ہوئی ہیں اور ان کے سانس زیر و بم ہو رہا ہے, سانس پھول رہی ہے. اب حضرت نبی کریم صلی اللہ علیہ وسلم نے حضرت عائشہ سے فرمایا کہ کیا بات ہے, تمہاری سانس کیوں پھول رہی ہے, کیا بات؟ تو اما جان نے پورا واقعہ نبی کریم صلی اللہ علیہ وسلم کو سنایا کہ آپ جب بیدار ہوئے تو میرے ذہن میں اس قسم کا خیال آیا, تو میں آپ کے پیچھے پیچھے آئی تھی, وہاں سے بھاگ کر آئی ہوں, اس لیے میرا سانس پھول رہا ہے. تو اس موقع پر نبی کریم صلی اللہ علیہ وسلم نے حضرت عائشہ صدیقہ سے فرمایا, کیا تم یہ سمجھتے ہو کہ اللہ کا نبی تمہارے بارے میں خیانت کر سکتا ہے, تمہارے بارے میں کہیں اور جا سکتا ہے؟ ایسا ہرگز نہیں ہو سکتا. بات یہ ہے کہ یہ رات بڑی برکت والی رات ہے, فضیلت والی رات ہے, اور مرحومین کی مغفرت کے لیے میں جنت البقیع گیا تھا اور وہاں سے جو ہے ان کی دعا سے فارغ ہو کر کے آیا. تو دین کیا ہے؟ دین منمانی کا نام نہیں ہے, منچاہی کا نام نہیں ہے. دین نام ہے نبی کریم صلی اللہ علیہ وسلم کی اتباع کا, نبی کی سنت کو اپنانے کا نام دین ہے. جو کام نبی کریم صلی اللہ علیہ وسلم نے جس وقت جب جہاں جیسے کیے ہیں وہ کرنا, یہ دین ہے. بمصطفیٰ برسا خیش رات دین ہما اوس, نبی کریم صلی اللہ علیہ وسلم کے سانچے میں, ان کے نقشے میں اپنی زندگی کو, اپنے اعمال کو, اپنی نشست و برخاست کو جانچو, اپنی زندگی کو ان کے سانچے میں ڈھالو. اگر ہماری زندگی آپ صلی اللہ علیہ وسلم کی زندگی سے میل کھاتی ہے, آپ کے سانچے میں, آپ کے نقشے میں پوری اترتی ہے, تو سمجھو کہ ہم دیندار ہیں. اور اگر ادھر ادھر بھٹکتی ہے, گمراہ ہوتی ہے, راستے سے ہٹ جاتی ہے, تو اس کا مطلب یہ ہے کہ ہماری زندگیوں میں ابھی دین نہیں آیا. دینداری تو ہے لیکن ناقص ہے, کامل نہیں ہے. تو زندگیوں میں دین پورا اس وقت آئے گا جب نبی کریم صلی اللہ علیہ وسلم کی سنت کو محبوب کیا جائے گا, سنت کو زندہ کیا جائے گا. تو شعبان المعظم میں 15ویں رات کو نبی کریم صلی اللہ علیہ وسلم کی ایک سنت مبارکہ ہم کو حدیث پاک سے یہ ملی کہ اس دن خاص طور پر مرحومین کے لیے قبرستان جا کر دعائے مغفرت کرنا چاہیے. یہ سنت ہے, یہ چیز سنت ہے. اور سنت کی تعریف یہ ہے کہ سنت جس کے کرنے پر اجر و ثواب ملے گا اور جس کے نہ کرنے پر کوئی گناہ نہیں ملے گا, کوئی گناہ نہیں ہوگا, یہ ہے سنت کی تعریف. تو سنت واجب اور فرض یہ درجات ہیں, یہ کیٹیگریز ہیں. پہلے مندوب, مستحب, نقل, اور پھر سنت, سنت موقعہ, غیر موقعہ, واجب اور فرض. یہ احکام میں اس قسم کی ترتیب ہوا کرتی ہے. تو نبی کریم صلی اللہ علیہ وسلم کی یہ سنت ہے, اور سنت کہتے ہیں کہ کرنے پر اجر و ثواب, نہ کرنے پر کوئی گناہ نہیں. اور نبی کریم صلی اللہ علیہ وسلم کی سنتیں کئی قسم کی ہیں, کئی قسم کی ہیں. ایک سنن عادیہ کہلاتی ہے, عادت کے طور پر جو کام نبی کریم صلی اللہ علیہ وسلم نے انجام دیے. ایک سنن راتبہ کہلاتی ہے, عبادت کے طور پر نبی کریم صلی اللہ علیہ وسلم نے جو کام انجام دیے. اور کچھ سنن زوائد کہلاتے ہیں, تفصیل کا موقع نہیں ہے. تو بہرحال, تو سنت میں لزوم نہیں ہوتا, سنت میں کمپلسری یہ کوئی انعام کی کوئی چیز نہیں ہوتی, کیونکہ جو چیز لازم نہ ہو اس کو لازم کر لینا یہ ہے بدعت. اس کو کہا جاتا ہے بدعت کہ جو چیز دین میں لازم نہیں ہے اس کو لازم کر لینا یہ ہے بدعت کی تعریف. التزام ما لا يلزم. تو یہ سنت ضرور ہے لیکن ایسی کوئی لازمی اور واجبی سنت نہیں ہے. کرو تو ثواب ہے, نہیں کرو تو کوئی گناہ نہیں. اگر نہیں کرا کوئی تو اس پر کوئی عیب نہیں, کوئی ملامت نہیں. کر لیا کبھی ٹھیک ہے, نہیں کر لیا کبھی تو بھی ٹھیک ہے. تو ہماری زندگی کا مقصد یہ نبی کریم صلی اللہ علیہ وسلم کی سنت کی اتباع پیروی چاہیے. نبی کریم صلی اللہ علیہ وسلم نے دوسرا عمل کیا فرمایا, اذا كان ليلة النصف من شعبان فقوموا ليلتها وصوموا نهارها. رات کو عبادت میں جاگ کر گزارو اور اگلے 15ویں دن کا روزہ رکھو. یہ فرمایا جس قدر ہو سکے عبادت میں اطاعت میں جاگ کر گزارو, خرافات میں واہیات میں پارٹیوں میں اس کو نظر مت کرو, اس کو صرف مت کرو. اگلے دن خدا توفیق دے 15ویں شعبان کا روزہ رکھو. اور ایک حکم یہ فرمایا کہ جب 15 شعبان ہو جائے تو پھر اب آخری جو 15 یا 14 دن بچے ہیں ان میں روزہ مت رکھو, ان میں روزہ نہیں رکھنا چاہیے. کیوں؟ اگر ان میں نفلی روزے رکھ لو گے, خدا نہ خواستہ حالت بگڑ جائے, طبیعت خراب ہو جائے, تو پھر رمضان کے جو فرض روزے ہیں ان میں خلل پڑے گا. اس لیے امت کی رعایت فرمائی, اگرچہ کہ نبی کریم صلی اللہ علیہ وسلم بعض دفعہ شعبان کے پورے روزے رکھا کرتے تھے. یہ استقبال رمضان میں, رمضان کی تیاری میں آپ صلی اللہ علیہ وسلم کا عمل تھا. بعض مہینے بعض سالوں میں شعبان کے پورے روزے رکھا کرتے تھے. اس لیے علماء اور محدثین کہتے ہیں کہ جس کو ہمت اور طاقت ہے تو وہ رکھ لے, لیکن جس کو طبیعت کے خراب ہونے کا اندیشہ ہے, شوگر پیشنٹ ہے, فلاں پیشنٹ ہے, تو ابھی سے اقدام نہ کرے کہ کہیں فرض میں خلل آ جائے. اور یہ حکم حدیث شریف میں یہ بیان کیا گیا ہے کہ جو شک والا دن ہے, اور شک والا دن کہلاتا ہے شعبان کا 29ویں دن, شعبان کا 30ویں دن. شعبان کی 29 تاریخ کو شک والا دن یوم الشک حدیث میں کہا گیا ہے, اسی طرح 30 تاریخ کو شک والا دن کہا گیا ہے. تو اس میں بھی روزہ رکھنے کی ممانعت آئیے کہ ٹھیک ہے ہم سہری کر لیں گے, ہاں اگر چاند سے رمضان کا چاند ہو گیا تو پھر جو رمضان کا, ورنہ نہیں. تو یوم الشک میں روزہ رکھنے کی ممانعت ہے. بس اتنے احکام جو میری نظروں سے آج گزرے تو میں نے چاہا کہ جو ہے اس کو عام کر دیا جائے, پہنچا دیا جائے. اب اس کے علاوہ جو بھی چیزیں ہمارے معاشرے میں ہو رہی ہیں, ہوتی رہتی ہیں, بڑھتی ہیں گھٹتی ہیں, جو چیزیں بھی شعبان کے عنوان پر رسم اور ریت کے طور پر, خرافات کے طور پر, رواج کے طور پر جو بھی کی جاتی ہیں ان کو دین سے کوئی واسطہ نہیں. من احدث فی امرنا ہذا ما لیس منہ فہو رد. ہمارے دین میں جو کوئی نئی چیز ایجاد کرے, نئی چیز داخل کرنے کی کوشش کرے جو دین میں سے نہیں ہے, تو فہو رد, وہ مردود ہے, وہ اسی پر ریجیکٹڈ ہے, اسی پر ریجیکٹ کر دی جائے گی. اس لیے سنت کے مطابق اپنی زندگی کو ڈھالنے کی, بنانے کی, گزارنے کی کوشش کرے. اور ابھی ہفتہ اتوار پیر 3 دن باقی ہیں اور 4th دن منگل کا ہے, اس دن جو رات میں اہتمام کریں, اور وینسڈے کو جو روزے کا اللہ توفیق دے تو روزے کا اہتمام کریں, اور ابھی سے جو ہے رمضان کی تیاری شروع کر دیں. رمضان کی تیاری صحابہ کرام شعبان سے ہی شروع فرما دیا کرتے تھے, اور شعبان کے مہینے میں ہی اپنی زکات, اپنے صدقات, اپنے خیرات یہ نکال لیا کرتے تھے تاکہ فقیروں کو, مسکینوں کو, ضعیفوں کو رمضان کے اندر کسی قسم کی کوئی تنگی اور دشواری نہ ہو. شعبان یہ رمضان کی تیاری کا مہینہ ہے, صدقات اور خیرات کا مہینہ ہے, زکات کی ادائیگی کا مہینہ ہے. اسی لیے یہ جو مدارس, جو ادارے, جو مراکز, جو مساجد چلتے ہیں, وہاں کسی نہ کسی عنوان سے उम्मत से जो है अपीलें की जाती हैं, गुजारिशें की जाती हैं कि जो है दीन की इशाअत के लिए, दीन के मराकिज को कायम करने के लिए आप अपना ताउन पेश करें। ये सारे मदारिस, मसाजिद, मकातिब, मराकिज, ये सब इनका उन सब का मकसद इत्तेबाए सुन्नत, सुन्नत को आम करना है, सुन्नत की नशर व इशाअत है, सुन्नत को फैलाना है, सुन्नत को जिंदा करना है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के तौर तरीकों को अपनी जिंदगी में लाना है। तो इसीलिए मसाजिद और मदारिस की निगहबानी, उनका ख्याल करना, उनसे ताल्लुक का इजहार करना, उनके लिए दुआएं करना, उनका ताउन करना, ये भी दीन की इशाअत के मकासिद और मकासिद में से है, दीन का पर्पस है और सुन्नत नबवी की इसमें पैरवी है, सहाबा किराम के अमल का इसके अंदर इत्तेबा है। तो इसी मुनासिबत से मेरे मोहतरम बुजुर्गों दोस्तों, ये ट्यूसडे मंगल को क्या तारीख पड़ रही है, दो तारीख पड़ रही है, दो तारीख को इंशाल्लाह यहाँ असर के बाद से जलसे का एहतमाम किया गया है। दिन की मजलिसें भी होंगी, वाद और बयानात भी होंगे, इसके साथ साथ सुन्नतों को कैसे आम किया जाए, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दीन को कैसे फैलाया जाए, उसमें अपनी जान और माल लगाने के लिए आपको दावत दी जा रही है। आप खुद भी तशरीफ लाइए और अपने दोस्त अहबाब को भी इसकी इत्तला दीजिए। और ऐसे ही एक और फंडेजिंग का जलसा हो रहा है, तो जाहिर है कि जो है ये इदारा आप ही के ताउन से चल रहा है, आप ही का कार्य खैर में हिस्सा है, तो लिहाजा आप खुद भी तशरीफ लाएं और दूसरों को भी इसकी इत्तला जरूर फरमाएं, अल्लाह आपको जज़ा खैर अता फरमाए। इसी तरह सैटरडे जून सिक्स को दारुल शिकागो का सालाना जलसा हो रहा है, लेडीज का सेक्शन अलग होगा, सुबह से शुरू होगा, खवातीन उसमें हिस्सा लेंगी, तो खवातीन को भेजिए कि दीनी माहौल क्या होता है, कैसे जिंदगी में इस्लाम आता है, दीन आता है, सुन्नतें आती हैं, वो देखने का मौका मिलेगा। और 1:45 पर उधर मर्दाना भी तशरीफ लाएगा, मर्दाना और जनाना जो इज्तिमाई बयान होगा इंशाअल्लाह ताला खत्म बुखारी शरीफ होगी। और आपने जो इदारे का ताउन किया उसकी कारगुजारी आपको देखने को मिलेगी कि कितने हाफिज बने हैं, कितनी आलिमात बनी है, किनको खिमार फजीलत दी जा रही है, किनको फजीलत की दस्तार दी जा रही है, कितने हाफिज हुए हैं, जो हम सबके लिए दुआ करेंगे इंशाल्लाह। अब इन दोनों प्रोग्रामों में जरूर तशरीफ लाएं। जज़ाकुमुल्लाह ताला, अल्लाह हमें तौफीक अता फरमाए।